नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। मन्त्रीमण्डलको आर्थिक कार्य समितिले कोल सेतु लिलामी नीतिलाई मंजूरी दिएको छ। केन्द्रीय मन्त्रीमण्डलले जनगणना 2027 को लागि 11,718 करोड़ रूपियाँको बजेटलाई मंजूरी दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबारदेखि जर्डन, इथियोपिया र ओमानको भ्रमण गर्नुहुनेछ। निर्वाचन आयोगले 8 प्रमुख राज्यहरूमा मतदाता नामावलीको विशेष गहन पर्यवेक्षण एसआईआरको निगरानी गर्न विशेष पर्यवेक्षकहरू नियुक्त गरेको छ। अनि चेन्नईमा हुने स्क्वास विश्वकपको सेमी फाइनलमा दोस्रो वरियताको भारतीय टोलीले आज डिफेन्डिङ च्याम्पियन मिश्रको सामना गर्दछ। मन्त्रीमण्डलको आर्थिक कार्य समितिले हिज निर्वाध, कुशल र पारदर्शी उपयोगका लागि कोइला खण्डहरूका लागि कोल सेतु लिलामी नीतिलाई अनुमोदन गरेको छ। यसले विभिन्न औद्योगिक उपयोग र निर्यातका लागि कोइला खण्डहरूको लिलामीका लागि नयाँ माध्यम तयार गरेको छ। यसको उद्देश्य संसाधनको निष्पक्ष उपलब्धता र अधिकतम उपयोग सुनिश्चित गर्ने हो। हिज नयाँ दिल्लीमा मन्त्रीमण्डलका निर्णयहरूको बारेमा कुरा गर्दै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यस नीतिले 2016 को अनियमित क्षेत्रका खण्डहरूको लिलामी नीतिमा कोल सेतु माध्यम जोडेर दीर्घकालीन आधारमा कोइला खण्डहरूको आवंटनलाई अनुमति दिनेछ। वहाँले भन्नुभयो, कोइलाको आवश्यकता भएका घरेलु खरिदारहरूले लिलामीमा भाग लिन सक्छन्। कोइला खण्ड मालिकहरूले आफ्नो कुल क्षमताको 50% निर्यात गर्न योग्य हुनेछ।
2016 में कोल सेतु के माध्यम से जो नॉन पावर सेक्टर्स हैं, उसको एक बहुत ही ट्रांसपेरेंट मेथड से ऑक्शन करने की व्यवस्था लाई गई थी। अब उसमें एक सेकेंड बड़ा रिफॉर्म किया गया। अब इसमें इररिस्पेक्टिव ऑफ द एंड यूज, एनी यूजर कैन पार्टिसिपेट इन द कोल सेतु विंडो। अब कोल के एक्सपोर्ट को भी प्रमोट किया जा रहा है।
प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रीमण्डलको कोल सेतु नीतिको स्वीकृति भारतको ऊर्जा सुरक्षालाई बलियो बनाउने र विकासलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम रहेको बताउनुभयो। श्री मोदीले हिज एक सोशियल मीडिया पोस्टमा भन्नुभयो, कोइला सेतु नीतिले कोइलाको सहज, कुशल र पारदर्शी उपयोग र दक्षताका लागि नयाँ मार्ग खोल्नेछ। यसबाट व्यापार गर्न सहज हुने, आन्तरिक उपलब्धता बढ़ने र आयातित कोइलामाथिको निर्भरता घट्ने उहाँको भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो, वर्ष 2026 को लागि खोप्राको न्यूनतम समर्थन मूल्यमा बढ़ाउने मन्त्री परिषदको निर्णयले नरिवल किसानहरूको आय वृद्धिका साथै खोप्राको उत्पादनलाई बढ़ावा दिनेछ। उहाँले भन्नुभयो, सरकार देशभरिका किसानहरूको जीवनस्तर सुधार गर्न प्रतिबद्ध छ। केन्द्रीय मन्त्रीमण्डलले जनगणना 2027 को लागि 11,718 करोड़ रूपियाँको बजेटलाई मंजूरी दिएको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले नयाँ दिल्लीमा संवाददाताहरूसित भन्नुभयो, जनगणना 2027 को दुई चरणमा गरिने भएको छ। यो देशको 16 र स्वतन्त्रता पछिको 8 जनगणना हुनेछ। श्री वैष्णवले भारतको जनगणना विश्वको सबैभन्दा ठूलो प्रशासनिक र सांख्यिकीय प्रक्रिया भएको बताउनुभयो। यस अन्तर्गत जातीय जनगणना पनि गरिनेछ। श्री वैष्णवले यो पहिलो डिजिटल जनगणना हुने बताउनुभयो। एन्ड्रोइड र आईओएस दुवै मोबाइल एप्लिकेशनहरू मार्फत डेटा संग्रह गरिनेछ। श्री वैष्णवले जनगणना कार्यको लागि 30 लाख कर्मचारीहरूलाई खटाइने बताउनु भएको छ।
विश्व में भारत का सेंसस, इट्स कंसिडर्ड एज द लार्जेस्ट एडमिनिस्ट्रेटिव एंड स्टैटिस्टिकल एक्सरसाइज इन द एंटायर वर्ल्ड। सेंसस देश की जनसंख्या को एक पर्टिकुलर पॉइंट ऑफ टाइम में इन्यूमरेट करता है। 0 hours ऑफ 1st March 2027, यानी 28 February और 1st March की जो मिडनाइट है, विल बी दी रेफरेंस आर फॉर एंटायर सेंसस। 1st October 2026 के 0 hours को स्नो बाउंड एरियाज के लिए डिसाइड किया गया है।
जनगणना 2027 देशको सम्पूर्ण जनसंख्या सामेल गरिनेछ। यस प्रक्रिया अन्तर्गत जनगणना कर्मीहरू प्रत्येक घर परिवारमा पुग्नेछन्। श्री वैष्णवले मन्त्रीमण्डलले कोइला सम्पर्क नीति, कोल सेतुमा सुधारहरूलाई मंजूरी दिएको बताउनुभयो। उहाँले भन्नुभयो भारत कोइला क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढ़िरहेको छ। आर्थिक मामिला सम्बन्धी मन्त्री परिषद समितिले सन् 2026 लागि खोपराको न्यूनतम समर्थन मूल्य मंजूरी गरेको छ। किसानहरूको हितको लागि सरकारले केन्द्रीय बजेट 2018-19 घोषणा गरेको थियो कि सबै अनिवार्य बालीहरूको न्यूनतम समर्थन मूल्य अखिल भारतीय औसत उत्पादन लागतको कम्तीमा 1.5 गुणा निर्धारण गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @EIR न्यूज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रोममा आयोजित आईएफएडी भारत दिवस समारोहमा भारत सरकारले ग्रामीण विकास, महिला सशक्तिकरण र जलवायु परिवर्तन अनुकूल कृषिको क्षेत्रमा देशको अग्रणी उपलब्धिहरू प्रदर्शन गर्यो। यो अवसर कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषसँग भारतको लामो र सफल साझेदारीको उत्सव मनाएको प्रतीक थियो। यसैबीच आईएफएडीका अध्यक्ष श्री अल्भारो लायोले सामुदायिक नेतृत्वको ग्रामीण रूपान्तरणलाई गति दिन भारतको नेतृत्वको प्रशंसा गर्नुभयो भने भारत आईएफएडीका धेरै पहलहरू विश्वव्यापी सन्दर्भ मोडलहरू बनेका उल्लेख गर्नुभयो। यो साझा दृष्टिकोणमा आधारित छ जसले ग्रामीण समुदायहरूलाई विकासको केन्द्रमा राख्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबारदेखि जर्डन, इथियोपिया र ओमानको भ्रमण गर्नुहुनेछ। हिज नयाँ दिल्लीमा संवाददाताहरूलाई जानकारी दिँदै विदेश मन्त्रालयमा दक्षिणी मामिलाका सचिव नीना मल्होत्राले भन्नुभयो श्री मोदी अब्दुल्ला द्वितीय बिन अल हुसैनको निमन्त्रणामा 15 अनि 16 दिसम्बरमा जोर्डनको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री मोदीको यो पहिलो जोर्डन भ्रमण हो। यो भ्रमण दुई देश बीचको कूटनीतिक सम्बन्ध स्थापनाको 75 वर्षगाँठ पूरा भएको अवसरमा हुँदैछ। मल्होत्राले भारत र जोर्डन बीच बलियो आर्थिक सम्बन्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो भारत जोर्डनको तेस्रो ठूलो व्यापारिक साझेदार पनि हो।
India and Jordan share warm and friendly relations marked by mutual trust and goodwill. The relationship spans across sectors including political, economic, defense and strong people-to-people ties. India and Jordan also share strong economic ties, with India being the third largest trading partner of Jordan, and the bilateral trade between the two countries is valued at $2.8 billion.
भ्रमणको दोस्रो चरणमा श्री मोदी 16 दिसम्बरमा इथियोपियाको भ्रमण गर्नुहुनेछ। यस अवधि प्रधानमन्त्री मोदीको इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीसँग द्विपक्षीय तथा प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्ने कार्यक्रम रहेको मल्होत्राले बताउनुभयो। प्रधानमन्त्री आफ्नो भ्रमणको अन्तिम चरणमा 17 दिसम्बरमा ओमान जानुहुने वाणिज्य दूतावास, पासपोर्ट, वीजा अनि प्रवासी भारतीय मामिला सचिव अरूण कुमार च्याटर्जीले जानकारी दिनुभयो। प्रधानमन्त्रीका साथ उच्च स्तरीय प्रतिनिधि मण्डल पनि रहने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो भारत र ओमान बीच व्यापार सम्बन्ध र आपसी सम्पर्कमा आधारित विशेष साझेदारी छ। च्याटर्जीका अनुसार प्रधानमन्त्रीको ओमान भ्रमणका क्रममा धेरै सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना छ। संचार मन्त्रालय र बम्बे स्टक एक्सचेन्ज बीएसई बीच हिज डाक कर्मचारीहरूलाई म्युचुअल फण्ड वितरणको रूपमा प्रमाणित गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। छनौट भएका हुला कर्मचारीहरूले यस प्लेटफर्म मार्फत लगानीकर्तालाई सेवा प्रवाह गर्नुका साथै सामूहिक लगानी कोषको कारोबारलाई सहज बनाउनेछ। वित्तीय समावेशीकरणलाई सुदृढ गर्ने र देशभरि लगानीका उत्पादनमा पहुँच वृद्धि गर्ने दिशामा यो एक महत्वपूर्ण कदम भएको मन्त्रालयले जनाएको छ। निर्वाचन आयोगले 8 प्रमुख राज्यहरूमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण एसआईआरको निगरानी गर्न विशेष पर्यवेक्षकहरू नियुक्त गरेको छ। पश्चिम बंगाल, तमिलनाडु, उत्तर प्रदेश, गुजरात, केरला, मध्यप्रदेश, छत्तीसगढ़ र राजस्थानमा पर्यवेक्षक खटिएका छन्। आयोगले पर्यवेक्षकले काम शुरू गरेको जनाएको छ। यी पर्यवेक्षकहरू फेब्रुअरी 2026 अन्तिम मतदाता नामावली प्रकाशित नभएसम्म यी राज्यहरूमा रहनेछन्। संशोधन प्रक्रियालाई पारदर्शी ढंगले सञ्चालन गर्ने जिम्मेवारी उनीहरूकै रहेको छ। चेन्नईमा हुने स्क्वास विश्वकपको सेमी फाइनलमा दोस्रो वरियता भारतीय टोलीले आज डिफेन्डिङ च्याम्पियन मिश्रको सामना गर्दैछ। यस्तै दोस्रो सेमी फाइनलमा शीर्ष वरियताको हङकङले जापानको सामना गर्नेछ। हिज भएको क्वार्टर फाइनलमा मिश्रले अस्ट्रेलियालाई 3-0 हराउँदै सेमी फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले 7 वरियता प्राप्त दक्षिण अफ्रिकालाई 3-0 पराजित गरेको छ। अब अन्तमा प्रमुख समाचार। मन्त्रीमण्डलको आर्थिक कार्य समितिले कोल सेतु लिलामी नीतिलाई मंजूरी दिएको छ। केन्द्रीय मन्त्रीमण्डलले जनगणना 2027 को लागि 11,718 करोड़ रूपियाँको बजटलाई मंजूरी दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबारदेखि जर्डन, इथियोपिया र ओमानको भ्रमण गर्नुहुनेछ। अनि चेन्नईमा हुने स्क्वास विश्वकपको सेमी फाइनलमा दोस्रो वरियताको भारतीय टोलीले आज डिफेन्डिङ च्याम्पियन मिश्रको सामना गर्दछ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।